قرأت سورة الفاتحة. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الحمد لله كما هو أهلا، والصلاة سيد المرسلين وخاتم النبيين أبي القاسم محمد. وانكشف الغطاء وانقطع الرجاء وضاقت الأرض ومنعت السماء وأنت المستعان وإليك المشتكى وعليك المعول في الشدة والرخاء. اللهم صل على محمد وآل محمد. أولي الأمر الذين فرضت علينا ففرج عنا بحق فرجا عاجلا قريبا كلمح البصر أو هو أقرب. يا محمد يا محمد وآله القاهرين. صلوات محمد وآل محمد. الذين يتبعون الرسول النبي الأمي الذي يجدونه مكتوبا عندهم في التوراة والإنجيل صلاة محمد وآل محمد.
اللهم صل على محمد وآل محمد.
وعجل فعلا. Don't forget to say وعجل فعلا. Again, second صلاة. الله. Bible, not only Old Testament and New Testament, you can also find the name of Holy Prophet in Hindu's books, in the books of Sikhs, in the books of all godly religions, Allahu Akbar. And this is the miracle of Holy Prophet, peace be upon him, that we can find his name in most of the godly religious books.
Yesterday, as you remember, I recited some verses from Injil, New Testament, John 16, in which Jesus informed his followers, his nation, that it is better for you that I go away, and after me there will be a helper who will come for your help, and his name is Far-Alid. He will convince the world. He will not speak on his own authority. This was summary of last night. But today, as I promise you, I will recite some verses from Tawrat, from Old Testament. In English we say Old Testament, and we Muslims say At-Tawrat. Now we can find the name of Holy Prophet, the Sifat, the attributes of Prophet also in Tawrat. But do you know in Injil, what did they do? Because Far-Alid, our Prophet's name, as I told you last night, they removed Far-Alid. They said we want to translate Far-Alid, so they changed it by Holy Ghost. And I proved last night that Holy Ghost could not be Far-Alid, because Holy Ghost is somebody else and Far-Alid is another personality. But in this, the Torah, in Old Testament, God did not took any name. God did not change the name of the Prophet. Rather, he informed us about his attributes. God is talking with his Prophet Musa. And God is informing Musa, Ya Musa, O Musa, O Moses, I will send them a prophet from among their own nation like you. Allahu Akbar. It's a very lovely sentence. Allah is saying to Musa, O Musa, I will send a prophet after you, and the prophet will be like you. Allahu Akbar. Now who is this prophet who is like Musa? Do you know, the Muslims say that the prophet who is being mentioned in this verse, the chapter is Deuteronomy, the number of chapters 18, the number of verses also 18, you can go and search and look this verse, even today you can find this verse, O Musa, I will send them a prophet from among the own nation like you. But we Muslims say this prophet who is being mentioned in Deuteronomy 18 is our prophet Muhammad. Muhammad sallallahu alayhi wa
sallam.
And do you know, the Christians say that no, the prophet who's been mentioned in these verses, Deuteronomy 18, verse number 18, is Hazrat Isa, is Prophet Jesus. We say, قُلْ هَاتُوا بُرْهَانَكُمْ إِن كُنْتُمْ صَادِقِينَ. If you have proofs, if you can prove it, it's okay, no problem. You bring your proof, we will bring our proofs. And you know what do they say? They say that, do you know, God said, O Musa, there will be a prophet after you. So who came after Musa? Who came after Musa? Hazrat Isa. Hazrat Isa came after Musa. So the prophet who's been mentioned in this verse is Hazrat Isa. But we say, you know, one talib, one proof, is not enough. We, alhamdulillah, have more than 10, 12 dala'il and proof, not only from our book, from Christianity, from Judaism, from Islam, from Shia Sunni books, which proves that this prophet who is being mentioned in Deuteronomy 18, verse number 18, is our prophet Muhammad sallallahu alayhi wa alihi wa sallam. The proofs, inshallah. The first one is from Holy Quran, Surah Al-Muzammil, verse number 15, God said, إِنَّا أَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا شَاهِدًا عَلَيْكُمْ كَمَا أَرْسَلْنَا إِلَى فِرْعَوْنَ رَسُولًا. Allahu Akbar. God is saying, O Muslim, I sent Muhammad, peace be upon him, to you, and I sent Musa to Fir'aun. Oh Allahu Akbar, what a good proof. But do you know the problem here? This is from Holy Quran. We all Muslims, we accept Holy Quran, but Christians, they don't accept Holy Quran. Now devil said, bring a proof from our books, bring a proof from Christianity, bring a proof from Bible, from Old Testament, from New Testament. Now come on, let's go and pay attention. I need your attention. Look, the first proof, Allahu Akbar. Hazrat Isa, his birth was miraculous. You want to prove that the prophet who's being mentioned in Deuteronomy 18 is not Isa, rather he's our prophet. Now listen, Hazrat Isa's birth was miraculous. He was born without father. But Hazrat Musa, his birth was ordinary. And our prophet's birth was ordinary. He was born by a father and a mother. Allahu Akbar. The second proof, Hazrat Musa never get married. He was bachelor. In all of his life, he never married. He never was married. But Hazrat Musa, he got married, and our prophet also, he got married. Allahu Akbar. This is the second proof. The third proof, nowhere in all over the world, you never and never and never can find grave of Hazrat Isa. Because we all Muslims believe, and even some Christians believe, that Hazrat Isa is alive, and he will come with Imam Al-Mahdi Ajjalallahu Ta'ala. Find the grave of Hazrat Musa and also the grave of our Prophet. Allahu Akbar. There is a verse in Bible in which Hazrat Isa, Prophet Jesus himself, is saying, don't think that I have come to do away with the laws of Moses. What does this mean? Hazrat Isa is saying, don't think that I have come with new Islamic laws. Don't think that I have come with new godly laws. Rather, I am one of the followers of Hazrat Musa. Don't think that I have come to do away with the laws of Moses, but Hazrat Musa came with new godly laws, and our prophet also came with new sharia, with new godly laws. Allahu Akbar. There are many proofs. Several proofs. Do you want more? So again, a loud salawat. Do you know Hazrat Musa left his country, he migrated from his country because of oppression or because of cruelty of Pharaoh, Fir'aun. And here our prophet also left his country, Makkah, because of cruelty of unbelievers of Makkah. Allahu Akbar. Do you know Hazrat Musa had one daughter, and here our prophet also had one daughter. There Hazrat Musa had a cousin, his name was Harun, and here our prophet had a cousin, his name is Ali ibn Abi Talib. There the cousin of Prophet Musa, Hazrat Harun, he got married with his daughter. And here the cousin of Imam Ali, the cousin of Prophet Imam Ali alayhi salam, he got married with the daughter of Prophet Bibi Fatimah Zahra salamullahi alayha. And there God Almighty gave three sons to Harun. And here Allah subhanahu wa ta'ala gave three sons to Ali from Fatima. The names of sons of Harun in Bible is Shabbar, Shabir, and Mushabbar. If we translate Shabbar from Hebrew to Arabic, it means Hassan. If we translate Shabir, it means Hussein. And we, if we translate Mushabbar, it means Muslim. Allahu Akbar, Allahu Akbar. And do you know, a according to the one of the verses of Holy Quran, Harun akhlufni qawmi, Hazrat Musa appointed his cousin Harun as a Khalifa after him. But do you know, most of the people did not accept him as a Khalifa of Hazrat Musa. And similarly, if you look, by the order of God, Prophet said, God said, Ya ayyuha Rasul, balligh ma unzil alayk. By the order of God, Prophet appointed Ali ibn Abi Talib as a Khalifa after him. But most of the people did not accept him as the first Khalifa. And do you know, very interesting point, that one of the wives of Hazrat Musa, after Hazrat Musa passed away, she came and she fought with one of his successors. And similarly, in the Islamic history, we see that one of the wives of Prophet, she fought with one of his successors, Ali ibn Abi Talib alayhi salam. And do you know, this is a very interesting point, that Hazrat Musa had 12 successors. Allahu Akbar. It is proven from Bible. We have a verse in Holy Quran, Ithna Yashara Naqiba, that Hazrat Musa, he had 12 successors. And if you look in Islamic history, that our Prophet also, he had 12 successors. There, the first successor of Hazrat Harun is his cousin. Hazrat Musa's first successor is Hazrat Harun, his cousin. And here, the first successor of Prophet is his cousin, Imam Ali ibn Abi Talib. And there, the last successor of Hazrat Musa is Hazrat Isa, who is alive and who is to become. And here in Islam, the last successor of Holy Prophet is Imam Al Mahdi, who is alive and who is to become. Successor is cousin Harun, the last successor who is alive, Isa, the first successor Ali, and the last successor Imam Al-Mahdi, ajallahu ta'ala fardul kareem. We can prove, if we just think for a while, and now if you go and give these proofs to Christians, no, definitely, we won't accept it, because the proofs are not only from our books, they are also from their books. You know, from Christianity, from Judaism, from Bible, we have proof that the Prophet who has been mentioned in Deuteronomy 18, he is not Isa, he is not Jesus, rather he is our Prophet Muhammad al-Mustafa sallallahu alayhi wa sallam. God said something more. What did he say? The first thing he said, Musa, there will be a prophet after you, and he will be like you. And after that, God said, Musa, the prophet is going to come after you. He has some attributes. As you remember, we said in Injil, in New Testament, that the Prophet has some attributes. And here also, Allah said to Musa, Ya Musa, the Prophet who's like you, the Prophet is going to come after you. He will say what I will command to him. He will never say anything from his own. Means the same attribute last night you heard in New Testament. He will not speak on his own authority, and same attribute in Old Testament. He will say what I will command to him, and same attribute in Holy Quran. وَمَا يَنْطِقُ عَنِ الْهَوَىٰ إِنْ هُوَىٰ إِلَّا وَحْيٌ يُوحَىٰ صَلَّى اللَّهُ عَلَيْهِ MashaAllah, children are doing salawat more than you. Their sound is loudly. You are, again, second salawat.
Allah!
And I told you, many verses in Bible, in Old Testament, New Testament. And inshallah, tomorrow I will recite the name of Imam Ali from Bible. As I told you, there are more than 25 to 30 verses in Holy Bible, New Testament, Old Testament, and Sam, and they have been mentioned the name of our Imam, the commander of faithful, the leader of paradise, Allah Akbar, Ali ibn Abi Talib, inshallah, those people who will come tomorrow, they will listen to Fadail of Imam Ali from Holy Bible, Salat al-Muhammad al-Muhammad.
اللهم كل وليك الحجة بن الحسن صلواتك عليه وعلى بعد في هذه الساعة وفي كل الساعة
Quran jaise taher hai, quran jaise masoom hai, قرآن بھی لا رہا ہے علی بھی لا رہا ہے لیکن علی لال محترم اللہ تعالیٰ نے ایک چھوٹا سا فرق رکھ دیا. ہاں قرآن علی جیسا ہے علی قرآن جیسا ہے لیکن اللہ نے یہ فرق رکھ دیا کہ اگر تو قرآن 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 کہتا رہے یہ عبادت نہیں ہے لیکن اگر علی 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 کہتا رہے عبادت بھی ہے سلام بھی ہے.
کتاب آئی اور نور آیا. اور ابھی آپ نے سنا کل بھی سنا اسی قریب اہل سنت کے علماء نے لکھا کہ نور سے مراد ہے پیارے نبی. اور پیارے نبی نے کہا اول ما خلق اللہ نوری, یہ بات سچ ہے کہ اللہ نے سب سے پہلے میرا نور کو خلق کیا لیکن علاوہ علی من نور واحد, میں علی ایک ہی نور سے ہے, جس نور سے میں اس نور سے علی, جس نور سے علی اس نور سے میں. تبھی تو بارہا کہا انا و علی من نور واحد اور پھر کہا علی منی و انا منہ, علی مجھ سے ہے میں علی سے ہوں. اور یہ ایک دو بار لکھا بہت کا, کبھی کہا انا و علی من شجرۃ واحدہ, میں اور علی ایک ہی درخت سے ہے. پھر کہا یا علی لحمک لحمی, علی تیرا گوشت میرا گوشت ہے, یا علی دمک دمی, یا علی تیرا خون میرا خون ہے. پھر کہا یا علی سلمک سلمی, یا علی جو تیرا دوست ہے وہ میرا دوست ہے. پھر کہا یا علی حربک حربی, یا علی جو تیرا دشمن ہے وہ میرا دشمن ہے. بس یہ رسول نے قانون بنا دیا کہ جب بھی جہاں بھی جو بھی علی کے مقابلے میں جائے گا وہ نبی کے مقابلے میں آ رہا ہے, وہ نبی کے مقابلے میں آ رہا ہے. اللہ محترم رسول نے علی کے بہت فضائل بتلا دیے, بلکہ رسول نے یہ بتلا دیا دیکھو یا علی تیرا مقام بڑا عظیم ہے. یا علی ایک عظیم پیغام بتانے جا رہا ہوں. کیا کہا؟ یا علی تیرا مقام بڑا عظیم ہے اور یا علی محب کا مؤمن, جو تجھ سے محبت کرتا ہے وہ مومن ہوتا ہے, وہ مبغض کا منافق, جو تجھ سے بغض کرتا ہے وہ منافق ہوتا ہے. یا علی جو تجھ سے محبت کرتا ہے وہ مومن ہوتا ہے. اور آپ سب محبان علی بیٹھے ہیں اور یاد رکھیے مومن کے لیے جو معراج ہے نا وہ محبت علی کی ہے. مومن کے لیے جو معراج ہے وہ محبت علی کی ہے. مومن ہر لمحے جس کا محتاج ہے وہ محبت علی کی ہے. مومن کے لیے دو عالم میں جس سے شاہی ہے وہ محبت علی کی ہے. مومن کے لیے جو فخر زمان و زمین ہے وہ محبت علی کی ہے. مومن کے لیے جو ستون دین ہے وہ محبت علی کی ہے. جو چابی جنت کے لیے ہے وہ محبت علی کی ہے. جو جذبہ ہمت کے لیے ہے وہ محبت علی کی ہے. جو خدا کے ہاتھ جانے کی چیز ہے وہ محبت علی کی ہے. جو انتہائی پیاری سند کو ہے وہ محبت علی کی ہے. جو جذب شریعت ہے وہ محبت علی کی ہے. جو انبیاء کی سیرت ہے وہ محبت علی کی ہے. جس سے ملائکہ کی محبت ہے وہ محبت علی کی ہے. جس چیز سے بہشت بری کی بشارت ملتی ہے وہ محبت علی کی ہے. جس چیز سے مومن کا چہرہ خوش ہوتا ہے وہ محبت علی کی ہے. جس چیز سے منافق کا چہرہ بگڑ جاتا ہے وہ محبت علی کی ہے. جو بے کس و دہاں وہ محبت علی کی ہے. جو دشمن کو ڈرا دے وہ محبت علی کی ہے. اور جو حلالی کی سند دے وہ محبت علی کی ہے. عربوں کے ہاں ایک اجدہ تھا, اسلام سے پہلے کی بات کر رہا ہوں. عربوں کے ہاں ایک اجدہ تھا جس کا نام انہوں نے معیار الطہارہ رکھا تھا. توجہ ہے نا تارے محترم, نام اس کا معیار الطہارہ رکھا تھا. اس کا کام کیا تھا؟ جب بھی کوئی بچہ پیدا ہوتا تھا اٹھا کے آ جاتے تھے اجدہ کے سامنے, بھائی سونگ لو. وہ سونگتا تھا, اگر حلالی تھا بچہ چھوڑ دیتا تھا, اگر حرامی تک آ جاتا تھا. تاریخ بتاتی ہے کتاب القفا میں یہ روایت موجود ہے کہ اس کو انہوں نے معیار الطہارہ کہہ دیا. یہ بچوں کی حلالی اور حرامی ہونے کی ڈیفینیشن کرتا تھا, تاریخ بتاتا تھا.
जब बच्चा सही था तो छोड़ देता था, गलत था तो खा जाता था। अब अरब जाहिल, उन्होंने क्या किया, जब कुल्ले ईमान अली इब्न अबी तालिब की विलादत हुई तो अरबों ने कहा चलो इस अज्दा को अली के पास भी ले आते हैं। अब जब अज्दा मौला अली के पास आया, उन्हें क्या बताया, ये कोई मामूली इंसान तो न थे। अज्दा मौला अली के सामने आया, अली जाने मोहतरम रब्बे जुल जलाल का मानने वाला अली जलाल में आया, और जलाल में आते ही गहवारे में अजदर को चीर दिया, अजदहा के दो टुकड़े कर दिए। अब जब ऐसा हो गया तो सारे अरब परेशान हो गए और कहा दो परेशानियां, एक परेशानी के वाह भाई वाह, वाह भाई वाह, वाह भाई वाह, कमाल हो गया, कमाल हो गया, बच्चा गहवारे में लेकिन इतने बड़े अजदहा को चीर दिया। दौड़ते हुए गए, या रसूल अल्लाह, या रसूल अल्लाह, ए मोहम्मद, ए मोहम्मद, बताए क्या हो गया, क्या हो गया। वो अजदहा इतना बड़ा जो मेयार तहारत था, अली ने उससे गहवारे में चीर दिया, लेकिन या रसूल अल्लाह मसला एक बहुत बड़ा हो गया। वो तो खुश हो गए कि भाई कमाल हो गया, अली ने इतना बड़ा काम कर दिया, लेकिन परेशान क्यों भाई, अजीब बात है, परेशानी क्या है। कहा परेशानी ये है कि ये कोई मामूली अजदा नहीं था, ये था मेयार तहारत, ये हमें बताता था बच्चा हलाली है कि हरामी। अब ये मारा गया, अब हमें कैसे पता चले कौन सही कौन गलत, तवज्जो है अल्लाह ने मुहर्रम, ये मारा गया, अब हमें कैसे पता चले कौन हलाली कौन खराबी, कौन तय्यिबुल विलादत कौन खबीसुल विलादत। तो रसूल ने सारे जाहिल अरबों से पूछा, ए अरबो मुझे ये बताओ ये तुम्हारा अजदहा कितने साल रहता, 10 साल 20 साल 30 साल 40 साल 50 साल, इससे ज्यादा ये अजदहा न रहता, लेकिन आज मैं तुम्हें ऐसे मेयार तहारत का तारीफ करवाता हूँ जो कयामत तक तुम्हारे साथ रहेगा। कहा यार वो कौन है, तो अली की तरफ इशारा करके कहा मुहिब्बो अली तैयबुल विलादा, तो मुहिब्बो खबीसुल विलादा, जो अली से मोहब्बत करेगा वो हलाली होगा, जो अली से दुश्मनी वो हरामी होगा। देखा आपने, जो अली से मोहब्बत करेगा वो तैयबुल विलादा होगा, जो अली से दुश्मनी करेगा वो खबीसुल विलादा होगा। देखा रसूल ने बतला दिया, याद रखिए जो अली का दुश्मन है उसकी कोई इबादत कबूल नहीं। मैं नहीं कह रहा, खुद रसूल फरमा रहे हैं। एक शख्स आया प्यारे रसूल के पास, कहा या रसूल अल्लाह मैं नमाज पढ़ता हूँ, या रसूल अल्लाह मैं रोजा रखता हूँ, या रसूल अल्लाह मैं हज पे भी जाया करता हूँ, क्या मैं जन्नत में चला जाऊंगा, या रसूल अल्लाह मैं हर काम करता हूँ क्या मैं जन्नत में चला जाऊंगा। तो रसूल ने कहा सुन ले, अगर तू पूरा साल सुबह शाम नमाज पढ़ता रहे, अगर तू पूरा साल रोजा रखता रहे, अगर तू हजारों मर्तबा हज पे जाता रहे, कुरान तौरा तंजील की तिलावत करता करता मारा जाए, अगर दिल में अली की मोहब्बत नहीं होगी न जन्नत मिलेगी न निजात मिलेगी, कुछ भी नहीं मिलेगा। अगर अली की मोहब्बत नहीं होगी कुछ भी नहीं मिलेगा। अब मैं आपको एक शेर सुनाता हूँ जगाने के लिए, मैं शामिल थोड़ी देर के लिए आप सो गए शायद के कहता है कि जनाब अली की मोहब्बत ना हो तो कोई फायदा नहीं मिलता, अली की मोहब्बत के बगैर नमाज पढ़ेंगे रोजा रखेंगे हज पे जाएंगे कुछ भी फायदा नहीं होगा। ये बात याद रख के अकीदे की बात है, ये बात याद रख के अकीदे की बात है, इस बात का लकब किलीदे नजात है। ये बात याद रख अकीदे की बात है, इस बात का लकब किलीदे नजात है। दोदख अली के दुश्मनों की इबादत का है जहेज, जन्नत अली के जिक्र की पहली जकात है। जो अली का जिक्र करेगा वो जन्नत में जाएगा, ये रसूल ने बतला दिया, ये आपने सुन लिया। जो अली का दुश्मन होगा वो खबीसुल विलादत, रसूल फरमा रहे अली का दुश्मन होगा जिसके दिल में अली की दुश्मनी होगी, जो अली का दुश्मन होगा वो खबीसुल विलादत होगा, जो अली का दुश्मन होगा उसकी कोई दुआ कबूल नहीं होगी, उसकी कोई नमाज कबूल नहीं होगी। अज्जाने मोहतरम, अब देखिए अज्जाने मोहतरम, अली है नूर, आप सब जानते हैं नबी है नूर, नबी ने फरमा दिया कि अना व अली मिन नूरिन वाहिद, मैं और अली एक ही नूर से है, जिस नूर से मैं उस नूर से अली। तब मैं आपसे एक सवाल करता हूँ, यहाँ आप रहते हैं यहाँ से इस चीज का आपको बड़ा तजुर्बा होगा कि अगर आप आग के करीब जाएंगे गर्म होने लगेंगे भाई, है ना ये बात, इसी तरह आप जब बर्फ के करीब जाएंगे क्या होंगे, ठंडे होने लगेंगे। अब जैसे जैसे आप नूर के करीब आएंगे तो नूरानी होने लगेंगे, तभी तो हम नूर के करीब जाते हैं, ज़ियारते मौला अली के लिए जाते हैं, ज़ियारते रसूल के लिए जाते हैं। लेकिन अज़ान मोहतरम बाद लोग इतराज करते हैं, ज़ियारत के लिए क्यों जाते हो? जैसे कल हमने एक शुबे का जवाब दिया था, वसीले का इनकार करते थे, कुरान की 5 आयत से हमने साबित किया कि भाई खबरदार वसीले का इनकार न करो, खुदा खुद कह रहा है या अय्युहल्लज़ीना आमनू इत्तक़ुल्लाह वाब्तग़ू इलैहिल वसीला, जब भी मेरे पास आना वसीले को लेकर आना। लेकिन आ जाइए, इत्तेहाद का जवाब देते हैं, उन्हीं की किताबों से देंगे और कुरान से साबित करेंगे। कहते हैं कि देखो कब्र की ज़ियारत में क्या है, रसूल की ज़ियारत में जाते हो ना, क्या मौला अली की ज़ियारत में जाते हो, उसमें क्या पड़ा है, जनाज़ा पड़ा है, इस तरह तौहीन करते। और कहते हैं कि ज़ियारत अहले कुबूर को न जाओ, ज़ियारत मौला अली को न जाओ, ये है बिदअत, ये है गलत, ये है नऊज़ बिल्लाह अस्तग़फिरुल्लाह हराम। लेकिन हम आइए इंशाअल्लाह हमेशा की तरह कुरान से साबित करते हैं और उनकी किताब से। काजी अय्याद ने अपनी किताब शिफा में लिखा, इमाम मालिक अहले सुन्नत के 4 फिरके, मालिकी हनफी शाफी हम्बली, तो इमाम मालिक जो है मालिकियों के इमाम है, उनके पास एक बादशाह आया जिसका नाम था मंसूर दवानती। मंसूर दवानती ने पूछा इमाम मालिक से कि इमाम मालिक, मैं अल्लाह के रसूल की ज़ियारत को जाना चाह रहा हूँ, तो मुझे तरीका बताइए। अब देखिए इमाम मालिक ने ये नहीं कहा कि तू गलत काम करने जा रहा है, तवज्जो अज़ान मोहतरम, तो ये मालूम हो गया कि मालिकी या जितने भी बरेलवी हैं या जितने अहले सुन्नत हैं वो इस अकीदे के कायल हैं कि ज़ियारत अहले कुबूर पे जाएं। लेकिन एक फ़िरका है जो इसको नहीं मानता, लेकिन आप समझ गए कौन सा फ़िरका है। बहर के इमाम मालिक ने उसे कहा ठीक है मंसूर दवानी, कैसी कैसी बात है, मैं आपको बताता हूँ कि जब रसूल की ज़ियारत पे जाए तो आप किस तरह जाए। अब इमाम मालिक ने बेहतरीन आयत कुरान से कोट की, कुरान का 4th सूरा है, सूरा निसा आयत 64, वलो अन्नहुम ज़लमु अन्फुसहुम जाऊ कफस्तगफरुल्लाह वस्तगफर लहुम रसूल लवजदुल्लाह तव्वाबन रहीम अल्लाह अकबर। ये कुरान के 4th सूरे की आयत नंबर 64 की बेहतरीन आयत आप सुन रहे हैं। अल्लाह अकबर, ये बेहतरीन जवाब है इस इतराज का जो कहते हैं कि रसूल की कब्र को न जाओ, रसूल की दयारत को न जाओ। लेकिन सुनिए खुदा खुद कह रहा है, ए इंसानो अगर तुमने गुनाह किया, अगर तुमने खता की, अगर तुमने अल्लाह की मुखालफत की, तो जाऊगा जाओ रसूल के दर पे, अगर रसूल ने बख्श दिया तो मैं भी बख्श दूंगा, रसूल ने माफ कर दिया मैं भी माफ कर दूंगा, अगर रसूल ने तुम्हारी तौबा कबूल कर दी फस्तग़फरल्लाहु लवजदुल्लाह तव्वाबन रहीमा, तो अल्लाह भी तुम सबको बख्श देगा। अल्लाह अकबर, देखिए यहाँ से वसीला भी साबित हो रहा है कि नहीं, कि भाई जब भी मेरे पास आना है रसूल के वसीले से आना है। अच्छा जी, अब देखिए ये बेहतरीन आयत है, बेहतरीन बहुत सारी और आयत है, लेकिन देखिए बेहतरीन दलील है कि आप रसूल की कब्र पे जाए, रसूल के रोजे पे जाए और रसूल का रोजा पकड़ के देखिए ज़ियारत का मकसद क्या है। क्योंकि बहुत सारी अहादीसें शिया किताबों में भी, अहले सुन्नत की किताबों में भी जो बतलाती है, रसूल ने फरमाया जो मेरी ज़ियारत को आएगा वजबत लहुल जन्ना, उसके लिए जन्नत वाजिब है। अगर ऐसी बात है तो सऊदी सारे जन्नती होंगे, पता नहीं कितनी मरतबा उन्होंने रसूल की ज़ियारत की होगी और न जाने क्या क्या गलत काम करते रहते। तो क्या हुआ अगर ये सिर्फ ज़ियारत करना का मकसद ये है कि हाथ लगा दिया, दरी को बोसा लगा दिया, अगर यही मकसद है फिर तो सारे जन्नती, फिर हम बेचारे जो नहीं है तो हमारा अशर नशर। लेकिन ज़ाने मोहतरम ज़ियारत का मकसद सिर्फ ये नहीं कि आपने ज़री को पकड़ लिया और बोसा दे दिया, ये तो ज़ियारत का पहला मरहला है। और ज़ियारत का मकसद जो अहले बैत ने बताया, जो कुरान ने बताया, वो ये है कि अल्लाह के रसूल की ज़री को पकड़ो, इमाम अली की ज़री को पकड़ो, मौला रज़ा की ज़री को पकड़ो और पकड़ के गिर गिरा के रो रो के कहो मेरे अल्लाह मैं गुनहगार हूँ, मैं इमाम के दर पे आया हूँ, इमाम के सदके तू मुझे माफ कर दे। इमाम के सदके तू मुझे माफ कर दे, और फिर इमाम से कह दे मौला मैं बड़ी दूर से आया हूँ, आपकी ज़ियारत के लिए आया हूँ, आप मुझे बख्श दीजिए, आप मेरे और अल्लाह के दरमियान वसीला बन जाइए। यकीन जानिए इस तरह से ज़ियारत की तो आप جنت میں جائیں گے. اور یاد رکھیے میں نے جیسے کہا نور کے قریب جائیں گے تو آپ نورانی ہوں گے, اہل بیت کے قریب آئیں گے ان کی زیارت کو جائیں گے اللہ اکبر, دنیا بھی ملے گی آخرت بھی ملے گی. ہم مشہد امام رضا میں رہتے ہیں, جانتے ہیں کتنے معجزات ہوتے ہر روز امام کے حرم میں. اور سنیے امام ہمارے سارے بڑے کریم ہیں, بڑے رؤوف ہیں, بڑے مہربان ہیں. امام رضا کی میں کچھ آپ کو واقعہ سنا دوں کہ امام کتنے کریم ہے, کتنے رؤوف ہے, کتنے مہربان ہے. امام رضا کا قصہ ہے کہ جب امام رضا کو مامون مدینے سے لا رہا تھا تو نیشاپور میں کچھ عرصہ تھے. اب یہ خبر پھیل گئی نیشاپور کے اطراف والے لوگوں کو خبر ملی کہ امام رضا نیشاپور میں, وہ ہر طرف سے کوشش کر کر کے نیشاپور جانے لگے. ان میں سے ایک شخص بڑا بوڑھا تھا, 60-70 سال اس کی عمر تھی. اب وہ بھی اسی خوشی میں گیا کہ فرزند زہرا سے ملوں گا, امام رضا کی زیارت ہوگی. وہ پیدل نکلا اپنے شہر سے, گاڑیاں تو نہیں تھیں, جہاز موٹر بائک تو نہیں تھا, بیچارہ پیدل چلتا گیا. تقریباً 40-50 کلومیٹر اس کا شہر نیشاپور سے دور تھا. پیدل چل چل کے آیا, جب نیشاپور پہنچا رات کا وقت تھا. اس نے کہا میں رات کو سو جاؤں گا, صبح اٹھوں گا اور امام کی زیارت کو جانے سے پہلے نہا کر جاؤں گا, کیونکہ مستحب ہے اب بھی جب کسی امام کی زیارت کو جائے غسل زیارت کر کے جائے. لیکن اس زمانے میں اب بھی ایران میں باہر حمام باتھ روم ہوا کرتے ہیں, لوگ باہر جا کے نہایا کرتے ہیں. تو یہ صبح سویرے نہانے کے لیے باتھ روم چلا گیا, دیکھا باتھ روم کا دروازہ کھلا تو تھا لیکن کوئی نہیں تھا, صرف ایک شخص بیٹھا ہوا تھا. اب جانتے ہیں کیا ہوا, بیچارہ بوڑھا تھا, بدن کو صاف کرنے لگا, پاؤں صاف کیے, ہاتھ صاف کیے, سینہ صاف کیا, لیکن بیچارہ پیٹ صاف نہیں کر پا رہا تھا. بوڑھا تھا 70-80 سال کا, تو کوئی اور تھا بھی نہیں. اس نے اس نوجوان کو کہا جو ادھر بیٹھا ہوا تھا, کہا قبلہ میں کائنات کے سب سے عظیم انسان کی زیارت کو جا رہا ہوں, میں نہیں چاہ رہا کہ میرے بدن پہ ذرہ برابر بھی گندگی لگی ہوئی ہو, اگر زحمت نہ ہو آپ میری پیٹ ذرا صاف کر لیجئے. اب عزیزان محترم وہ بزرگ اس کی پیٹ صاف کر رہے تھے, وہ جوان اس کی پیٹ صاف کر رہے ہیں. اب جانتے ہیں کیا ہوا, تھوڑی دیر گزری کچھ اور لوگ آنے لگے. ایک شخص آیا, اس نے اس جوان کو جھک کے سلام کیا. یہ ڈر گیا میں نے کچھ غلطی کر لی, یہ کوئی بڑا آدمی لگ رہا ہے, اس کو لوگ آ کے سلام کر رہے. دوسرا آیا اس نے جھک کے سلام کیا, تیسرا آیا لوگ آتے گئے اس نوجوان کو جھک جھک کے سلام کر رہے ہیں. اب یہ حیران ہو گیا, اس نے کسی شخص کو جو اس کے ساتھ نہا رہا تھا پوچھا قبلہ یہ جو میری پیٹ صاف کر رہے ہیں یہ کون ہے. اس شخص نے کہا کیا تو نہیں جانتا, کہا خدا کی قسم میں نہیں جانتا یہ کون ہے. اس شخص نے کہا یہ فرزند زہرا امام رضا ہے.
محمد والے محمد بلند سلوات.
دیکھا آپ نے
جیسے اس نے سنا روتا روتا امام کے قدموں پہ گر گیا, کہا مولا میں آپ کی زیارت کو آیا تھا, آپ یہ کیا کر رہے ہیں. مولا آپ میری پیٹ کو صاف کریں. اب سنیے مولا کتنے کریم ہیں. مولا نے کہا مومن مجھے اپنی پیٹ صاف کرنے دے, جب تو 40 کلومیٹر دور سے مجھ سے ملنے آ سکتا ہے تو میں رضا تیرے استقبال کے لیے آیا ہوں.
کتنے کریم ہیں, امام کی زیارت کو جائیں گے فائدہ ہی فائدہ ہوگا. سنیے امام رضا فرماتے ہیں اے انسان جو بھی میری زیارت کو آئے گا میں 3 جگہ اس کی زیارت کو آؤں گا. تم 1 مرتبہ امام کی زیارت کو جاؤ گے لیکن امام 3 مرتبہ تم سے ملنے آئیں گے. کتنے رؤوف ہیں, کتنے کریم ہیں, کتنے مہربان ہیں, کہاں ملنے آئیں گے سنیں گے. امام نے کہا پہلی جگہ وہ ہوگی جب تیرے بچے تجھے قبر میں اکیلا لٹا کے چلے جائیں گے, جب تیرے بچے, تیری بیوی, تیرا باپ, تیرے رشتے دار سب چھوڑ کے چلے جائیں گے, تو قبر میں اکیلا رہے گا. جب تیرا کوئی مددگار نہ ہوگا میں رضا تیری مدد کراؤں گا. دیکھیے کتنے کریم ہیں, کتنے مددگار ہیں. آپ 1 مرتبہ امام کی زیارت کو جائیے, امام 3 مرتبہ. مولا دوسرا مقام فرمایا, دوسرا مقام وہاں ہے جب قیامت کا دن ہوگا, یوم یفر المرء من اخیہ و امہ و صاحبتہ و بنی. وہ دن جو باپ بیٹے سے بھاگے گا کہیں مجھ سے کچھ اچھا عمل نہ مانگ لے, کیونکہ قیامت کے دن ہر انسان اپنی فکر میں ہوتا ہے میرا کیا حشر ہوگا. امام فرما رہے ہیں میں اپنے زائر کو قیامت کے دن مدد کروں گا. اور تیسرا مقام فرمایا, تیسرا مقام پل صراط ہے, نیچے جہنم ہے سامنے جنت ہے, وہاں سے گزرنا ہوتا ہے. مولا نے کہا جو میری زیارت کو آئے گا نا میں اسے پل صراط سے گزار دوں گا. اللہ اکبر. ایک بہت بزرگ عالم تھے, جب وہ مرے نا ان کے بیٹے نے خواب میں دیکھا, کہا بابا آپ کی قبر کی پہلی رات کیسے گزری.
کہا بیٹا بڑی اچھی گزری اور کہا بیٹا میں 40 مرتبہ امام رضا کی زیارت کو گیا تھا اور امام بھی 40 مرتبہ مجھ سے ملنے آئے. کتنا کر رہا ہے, دنیا میں بھی فائدہ آخرت میں فائدہ. آیت اللہ العظمیٰ مل پائے گا نہیں, یہ گزرے ہیں قم میں, ان کے علاوہ ایک مشہد میں بھی گزرے ہیں. ان کا قصہ ہے کہ 40 سال تک, کیونکہ شاہ کے زمانے میں حرم کا دروازہ بند کر دیا کرتے تھے, رات کو 3 بجے پھر کھلتا تھا, 12 بجے بند کرتے تھے, 3 بجے کھولتے تھے. آج کل الحمدللہ 24 گھنٹے کھلا ہے. تو یہ آیت اللہ گلپائیگانی وہ بزرگ عالم تھے جو جب امام کے حرم کا دروازہ کھلتا تھا سب سے پہلے اندر جانے والے یہی تھے, اور 40 سال تک گرمی میں سردی میں ہر حالت میں امام کی زیارت کو گئے. لیکن عزیز 40 سال کے بعد ان کی طبیعت اتنی خراب ہو گئی کہ یہ ہاسپٹل سے نکل نہیں سکے. ڈاکٹر نے کہا تو چل نہیں سکتا, یہ چلنے کے قابل نہ رہے. اب سنیے امام کا کرم, یہ ہاسپٹل میں لیٹے ہوئے تھے, کہا مولا امام رضا 40 سال سردی میں گرمی میں ہر حالت میں آپ سے ملنے آیا, مولا آج میں نہیں آ سکتا, اگر ممکن ہے تو آپ مجھ سے ملنے آئیے. اللہ اکبر. کہتے ہیں اچانک میں نے دیکھا, میں ہاسپٹل میں نہیں تھا, میری آنکھوں سے پردے ہٹے اور میں نے کیا دیکھا, ایک باغ میں بیٹھا ہوں, ایک تخت ہے اس پہ مولا رضا بیٹھے ہیں. مولا نے کہا آجا گل پائے گانی. میں نے کہا مولا میں نہیں چل سکتا. مولا نے کہا اٹھ چل میری طرف آجا. کہا میں اٹھ کے چلنے لگا امام کے پاس اور امام نے مجھے ایک پھول دیا, میں نے سونگا میں بالکل ٹھیک ہو گیا اور اسی پھول سے میں نے ہزاروں لوگوں کو شفا دی. امام کتنے کریم ہیں, ہمارے سارے امام کریم. کربلا کی زیارت کو جائیے, 70 حجوں کا ثواب. مولا عباس کی زیارت کو جائیے, اتنا ثواب. امام محمد تقی کی زیارت کو جائیے, اتنا ثواب. اہل بیت کی ائمہ کی زیارت کو جائیں گے, بڑا ثواب ملے گا. آپ نے سنا کہ نور کے قریب جائیں گے تو نورانی ہو جائیں گے. اب آئیے, ہم اس نور کے ماننے والے ہیں, اہل بیت کے ماننے والے ہیں نا, ہم سب اہل بیت کے محب ہیں, ہم سب اہل بیت کے عاشق ہیں. تو سنیے محبت کی معنی کیا ہے. محبت کی معنی ہے اطاعت. اگر آپ اہل بیت کے محب ہیں, اگر اہل بیت کے چاہنے والے ہیں تو اہل بیت کی اطاعت فرمائیے. اور کل آپ نے سنا کہ اہل بیت نے بتلایا سنو, اے ہمارے چاہنے والے رسول نے فرمایا سنو سنو, بہت ضروری پیغام نبی کا وہ یہ ہے کہ اے انسان تم پر واجب ہے کہ اپنے بچوں کی تربیت کرو, مرنے سے پہلے بچوں کی اچھی تربیت کر کے جاؤ. اگر اچھی تربیت نہیں کی, تیرے وجہ سے, تیری غفلت کی وجہ سے تیرا بچہ گمراہ ہو گیا, شرابی ہو گیا, دانی ہو گیا, بدکار ہو گیا, غلط کاموں میں لگ گیا, خدا نخواستہ, تو کیا ہوگا, اللہ اکبر, تو جہنم میں جائے گا. جو گناہ وہ کرے گا اس کا عذاب تجھے بھی ہوگا. لیکن اگر تو نے بچے کی اچھی تربیت کی, بچے کو اچھا سکھایا, مجلس سے ماشاءاللہ لے کر آئے, ماتم داری میں لے کر آتے ہیں, اسی طرح ماشاءاللہ نماز جمعہ میں لے کر آئیے, بچے کو جب تربیت دی تو کیا ہوگا, اب آپ مر جائیں گے, وہ آ کے یا حسین کرے گا, اسے بھی ملے گا ثواب, آپ کو بھی ملے گا. لیکن دیکھیے اب اس موضوع پہ ذرا سا میں گفتگو کرنا چاہ رہا ہوں. افسوس صرف 5 دن ہے, ہم اس پہ صحیح گفتگو نہیں کر پائیں گے کیونکہ بہت ہی وسیع موضوع ہے, لیکن کوشش کروں گا جتنا ہو سکے میں آپ کو سنا دوں. دیکھیے تربیت اولاد بہت ضروری ہے. آپ جو ویسٹ میں رہ رہے ہیں, اکثر لوگ ہم نے دیکھا بہت سارے واقعات, بھائی آئے یہاں پہ پیسے کمانے اور بیٹی اس کی بہجاب پھر رہی ہے, دل جل جاتا ہے کہ شیعہ لڑکی اور بہجاب پھر رہی ہے. آئے یہاں پہ پیسے کمانے اور جناب کیا ہوا, بیٹا جو ہے کلب جا رہا ہے, پب جا رہا ہے, یہ کر رہا ہے وہ. اللہ اکبر, ہے انسان تیری اولاد ہے گمراہ ہو رہی ہے, تو اس کی ہدایت کر, تیرا وظیفہ ہے, تجھ پر واجب ہے, اسے جہنم سے نکال, اسے رحمان کی طرف, جنت کی طرف لے جا. اب دیکھیے اس میں جو پہلا قدم ہے جو ہم غلطی کر رہے ہیں اکثر یورپ میں, امریکہ میں, نارتھ امریکہ میں, وہ یہ ہے کہ ہم نے اپنا اسکول نہیں بنایا. سنڈے اسکول سے کام نہیں چلے گا, یقین جانیے. دیکھیے یہودیوں کی کامیابی کا سبب کیا ہے, کون یہودی آپ کو عیسائی اسکول میں نظر نہیں آئے گا, کون یہودی آپ کو ہندو اسکول میں نظر نہیں آئے گا. یہ مسلمان ہیں جو کبھی عیسائی اسکول میں جا رہے ہیں, کبھی پبلک اسکول میں جا رہے ہیں, کبھی ہندو اسکول میں جا رہے ہیں, کبھی فلاں اسکول میں جا رہے ہیں. تو بچہ ہمیں تربیت کرنی ہے نا. ویسے تو ہم نوکری پہ گئے ہوئے 7 گھنٹے بچے ان انگریزوں کے پاس پل رہے ہیں, لڑکی بہجاب ہو رہی دیکھ رہی, دوسرے ہمارے سارے کلاس فیلو جو بہجاب تو ان سے سیکھ رہی ہے, لڑکا دیکھ رہا ہے ہمارے دوسرے دوست گند کر رہے ہیں تو وہ بھی گند کرتے ہیں. عزیز عالم محترم, بہترین چیز اور جو سب سے زیادہ ضروری ہے وہ اسکول ہے. اب مجھے نہیں معلوم یہاں کتنی کمیونٹی اپنے شیعوں کی, لیکن جو میں نے دوستان سے سنا ہے کم سے کم 200 فیملیاں ہیں, 200 لوگ ہی سمجھ لیجیے, ہر ایک $1,000 دے تو $2,00,000 تو ہو گئے نا. एक स्कूल नहीं बन सकता भाई, ये आपके लिए जरूरी है। अगर दुनिया चाहते हैं तुम्हारे बच्चे बहुत जरूरी है, आखिरत चाहते हैं तुम्हारे बच्चे बहुत जरूरी है। अगर पैसा नहीं, पहले जैसे संडे स्कूल यहीं पे कर रहे हैं अगर गालिबन, तो यहीं से आप स्कूल शुरू कीजिए और गवर्नमेंट से अप्रूव करवा लीजिए, केजी शुरू हो जाए, फिर एलिमेंट्री शुरू हो जाए, तुम्हारे बच्चे तुम्हारे अंडर पढ़ते रहे तो तुम जो चाहोगे पढ़ाओगे। अब वो जो चाहते पढ़ाते। इंग्लैंड में देखा आपने, हैरान हो गए कि बच्चे जो है मुसलमानों के बाप को आई करे पास्टर, क्योंकि अंग्रेज तो बाप को कहते हैं तो वो तो एक आदमी चीज समझते हैं। बेटे ने, बाप ने कहा कि किबला ये हमें मास्टर कह रहा है। हाँ भाई, तो कितनी बुरी बात है, आपको गाली दे रहा है, कहा क्या करें, किबला स्कूल में यही सीखा है। और बच्चे को पता है नहीं कि मैं गाली दे रहा हूँ, वो वहां से सीख चुका है। अब जो सीखेगा स्कूल में, जो गन वहां देखेगा वही करेगा स्कूल, उसके बाद फिर कॉलेज, अल्लाह हो अकबर। जब बच्चा तेरा बालिग हो गया, जब बच्ची तेरी बालिग हो गई, तो अपनी बच्ची को उनके हाथों में दे रहा है कि जो चाहे वो तुम्हें करे, जो उसे सिखा, जो मैं उसे सिखा, अल्लाह अकबर। अगर बच्चों की तरबियत करनी है, इसे बहुत जरूरी समझिए। देखिए, मजलिस में आने का मकसद ये नहीं कि आप यहाँ से सुने, यहाँ से बाहर है, नहीं, मजलिस में आने का मकसद ये, यहाँ से सुनिए, यहाँ पे रखिए, फिर काम कीजिए। यानी कि सुन के चले कि भाई इनने कुछ कह दिया, हाँ भाई ठीक है, नहीं। तरबियत औलाद के लिए बेहतरीन, जरूरी तरीन जो काम आपने करना है संडे स्कूल से, आप वो हर पांच दिन जाते हैं स्कूल, सात आठ घंटे न जाने क्या क्या सीखते हैं, आप समझ में दो तीन घंटों में उन्हें सिखा लेंगे, माशाल्लाह अच्छी बात है संडे स्कूल। लेकिन संडे स्कूल से कोई काम नहीं चलेगा, आपको पूरा वीक अपने बच्चों को सिखाना चाहिए। मजलिस में दो घंटे आए, उसके बाद क्या हुआ, कुछ नहीं हुआ, टीवी देख रहे वहां फसाद, बाहर देख रहे वहां फसाद, स्कूल सात घंटे फसाद। तो आपने कोशिश करनी है, चाहे पचास ही लोग गिनो, लेस्टर में माशाल्लाह 14-15 शागिर्दों से उन्होंने एक स्कूल खोला था, थे तो सुन्नी, लेकिन अब उन्हें गवर्नमेंट ने 15 मिलियन पाउंड ग्रांट दिया है। आप भी शुरू कीजिए, पता नहीं आपका ग्रांट मिलता है कि नहीं मिलता, मिलता है तो अच्छी बात है, आपको हेल्प हो जाएगी 4-5 सालों के बाद। देखिए, ये बहुत जरूरी है आपके लिए, बच्चों की तरबियत के लिए स्कूल बनाइए, अल्लाह अकबर। और अगर बच्चों की तरबियत नहीं की तो बर्बाद हो गए, कुछ नहीं मिलेगा। यहाँ दुनिया में भी तबाह, कितने लोग हम जानते हैं बच्चों की इज्जत नहीं करते, बाप कहते बेटा ये उठा ले कचरा, आओ जो खुद उठा मेरा क्या जाए। ये क्यों, अभी उन्होंने तरबियत नहीं की, स्कूल से सीखा है, स्कूल में यही होता है। अंग्रेजों में तो आता भाई नहीं, उनमें तो बाप बेटे का इतना नहीं, लेकिन हमने देखा जिन्होंने अपने बच्चों को इस्लामिक स्कूल में भेजा है, जो पाकिस्तान, इंडिया, ईरान में है, वो क्या करते हैं, उनके बच्चे इतना बाप का एहतराम, सुबह सुबह उठ के बाप का हाथ चूमते हैं, कदमों को हाथ लगाते हैं। देखिए, यहाँ किसी ने किया होगा, इससे वल्लाहु आलम शायद किसी ने किया, लेकिन यहाँ कोई नहीं करता, वो सलाम भी कर ले बाप को, बड़ी बात है, क्योंकि अंग्रेज माशरा यही है। तो आप बच्चों की तरबियत कीजिए, खुदा रहा बच्चों की तरबियत के लिए स्कूल खोलिए। और अगर आप स्कूल न खोले, बच्चे आपकी बर्बाद हो जाएंगी, बच्चे आपके बर्बाद हो जाएंगे। ये आजकल सुनते रहते बच्चियां हिजाब फिर रही, भाई वो स्कूल से हिजाब फिर रही है। देखिए, हिजाब बहुत जरूरी है, जिसे हमने कोई अहमियत नहीं दी, हिजाब बेनिहायत जरूरी टॉपिक है, जिसे हम तवज्जो ही नहीं देते। और क्या करते हैं, हमारी बच्चियां बेहजाब फिरती हैं, बेहजाब स्कूल जाती हैं, बेहजाब कॉलेज जाती हैं, बेहजाब ये होता है, ये बहुत जरूरी है। मैंने कहा, दिल जल जाता है जब सुनता हूं कोई शिया लड़की बेहजाब फिर रही है। भाई, शिया लड़की, शिया औरत किसको मानने वाली है, बीबी जैनब को मानने वाली है। ये कैसे बेहजाब फिर रही है, बीबी जैनब का क्या दिल नहीं दुखेगा, क्या बीबी जैनब को तकलीफ नहीं होगी कि बीबी जैनब बाजार कूफा, बाजार शाम में रो रो के कहने लगी, ए मुसलमानों, मैं तुम्हारे नबी की नवासी हूं, कोई मुझे एक चादर दे दे। अब कोई बीवी की मानने वाली हो और वो बेहजाब फिरे, क्या बीवी को तकलीफ नहीं होगी, क्या बीवी का दिल नहीं दुखेगा, यकीनन बीवी का दिल दुखेगा। मजालिस से बीवी आती है, हम सबको बीवी देखती है कि हम क्या क्या कर रहे हैं, हमारे अमाल पे अहलेबैत की नजर है, और जब देखती है ये हमारी चाहने वाली, ये हमारी मुहिब्बा, और ये बेहजाब फिर रही है, अल्लाहु अकबर, तो यकीनन उनका दिल दुखता होगा। अब माओ का ये वजीफा है, माओ की ये रिस्पॉन्सिबिलिटी है, बच्चों को तरबियत सिखाए। मैंने कल आपको कहा, कयामत के दिन सीमा जहन्नुम में डाल दी जाएगी, जो खुद तो हिजाब करती है लेकिन बेटी को नहीं सिखाया, वो जहन्नुम में खुदा डाल देगा। खुद भी हिजाब करो, बच्ची को भी सिखाओ। बेहिजाब पे इंशाल्लाह कल जाए तफसील से गुफ्तगू करूंगा, लेकिन आज सिर्फ मैं हिजाब पे एक पैगाम दे दूं। सुनिए, जो औरत, जो लड़की, जो खातून आशिक है बीवी ज़ैनब की, मुहिब है बीवी फातिमा ज़हरा की, वो हरगिज़ बेहिजाब फिर ही नहीं सकती। क्यों? ये पैगाम सुनिए, बीवी फातिमा ज़हरा पैगाम देती है, कहती है, ए खवातीन, ए औरतों, ए लड़कियों, ए मुझसे मोहब्बत करने वाली शिया खवातीन, सुनो बीवी फातिमा ज़हरा क्या फरमाती है। बीवी फरमाती है, ए मोमिना औरत, तो तुम जानती हो ना मुझसे बड़ा जुल्म हुआ, जानती हो ना बीवी ज़हरा पे कितना जुल्म हुआ, दालिमों ने बीवी बाबा के गम में रो रही थी, दर पे आग लगा दी, बीवी बाबा के गम में रो रही थी, दालिमों ने दरवाजा आग का गिरा दिया, कितना जुल्म हुआ।
ظالموں نے تماشا مارا, ظالموں نے تازیانہ مارا. اللہ اکبر, کتنا ظلم ہوا بیوی پہ. اب سنیے, جس عورت کے, جس خاتون کے دل میں بیوی زہرا, بیوی فاطمہ تو زہرا کی محبت ہے, وہ ہرگز بے حجاب نہیں پھرے گی, وہ ہرگز ننگے سر نہیں پھرے گی. بیوی فاطمہ فرماتی ہے, اے مومنہ خاتون, اگر تیرے دل میں میری محبت ہے, خبردار کبھی بے حجاب نہ پھرنا. اللہ اکبر, کیونکہ اگر تو بے حجاب پھر رہی ہے تو اپنے عمل سے مجھ فاطمہ پہ آگ کا دروازہ گرا رہی ہے. اب یقیناً جس کے دل میں بیوی کی محبت ہوگی اس کے لیے یہی پیغام کافی ہے. یقین جانیے, بیوی نے بڑی مظلومیتیں دیکھی, بیوی نے بڑی مصیبتیں دیکھی, اس سے زیادہ بیوی کا دل نہ دکھایا گیا. بیوی نے جو مصائب دیکھے, مصائب شاید کسی نے بھی نہیں دیکھے. عزیزو, بیوی کی عمر صرف 18 برس تھی اور بیوی نے اتنے مصائب دیکھے, اتنی مصیبتیں دیکھی کہ 18 برس میں کمر جھک گئی. 18 برس تو انسان جوانی ہوتا ہے نا, 18 برس میں سر کے بال سفید ہو گئے. عزیزو, بیوی فاطمہ
مصیبت
جملے نے مولا کا دل کیوں ہلا دیا مولا مد کے لیے سب سے بڑی مصیبت کیا ہے مولا سے پوچھا مولا
فرماؤ بہنوں کو اجازت کی توفیق عطا فرماؤ مجھے بی بی زہرا کی مظلومیت سے بات کرو جو بھی مشکل میں گرفتار ہے ان کی مشکل کشائی فرما ہماری آنکھوں کو پاک فرما تاکہ مال و زمانہ کی دیانت نصیب ہو
جو بھی مشکلات میں گرفتار ہیں جو بیمار ہیں ان کو شفا یابی کے لیے مل کے اس آیت کا ذکر کریں
اما یجیب المضطر اذا دعاه ویکشف السوء اما یجیب المضطر
جو بھی مشکلات میں گرفتار ہے خوشحالی اس کو مدد فرما جو بھی قرضدار ہے حق کے مولا علی اس کا قرضہ ادا فرما جو بے گناہ زندان میں ہے انہیں زندان سے نجات عطا فرما مظلوم فلسطینیوں کی نصرت فرما اسرائیلی یہودیوں کو دشمن ہے اسلام کو نیست و نابود فرما
اپنے مرحومین کے لیے ہمارے مرحومین کے لیے ایک مرتبہ سورۃ الفاتحہ
ربنا تقبل منا انك انت السميع العليم مرتبہ حسین